کا فیصلہ ہوگا نفس اس کے تابع رہے گا، لیکن اگر گناہ کر کے تم نے اپنے نفس کو کمی کر لیا اور روح کو کمزور کر دیا، تو پھر جتنے چاہے عیش و آرام، جتنی چاہے سکون و راحت ہو، کبھی چین نہیں آئے گا. ظاہر کی جس میں انسان کو اگر تکلیف ہو جائے انسان برداشت کر لیتا، کسی کا کٹ گیا، تھوڑی تکلیف ہوئی، برداشت کر لیا، خون کم ہو گیا، کمزوری ہو گئی، اس سے برداشت کر لیا. لیکن اگر روح کے اندر کمزوری آ جائے تو پھر روح کی وجہ سے انسان کا جسم بھی متاثر ہوتا ہے، کیونکہ روح اصل ہے انسان کے اندر، اصل چیز انسان کے جسم کے اندر اس کی روح ہے. اگر روح کمزور ہو جائے گی تو جسم کو بہت کمزور ہو جائے گا. ہم لوگ جسمانی غذا کا خیال رکھتے ہیں، جس طرح افطار کے اندر یہ بھی چیز ہو، یہ بھی ہو، پکوڑے بھی، چموچے بھی، اسی طریقے سے روح کی غذا کا بھی خیال رکھے کہ روح کی غذا کیا ہے. روح کی غذا اللہ تعالیٰ کا نام ہے، اللہ کا نام ہے، گناہوں سے بچنا ہے. اس لیے فرمایا کہ روزہ کس کے پاس کر رہا ہوں، جہاں لگوں سب پورے سال تو سکوا تو ایسا ہی ہو، لیکن اس زمانے میں اس مہینے کے اندر اور زیادہ مستقبل کرنے کی کوشش کرو. اور بزرگوں نے لکھا ہے کہ اس کا رمضان تقوا کے ساتھ گزر جائے، جیسا گزر جائے ویسا پورا سال اس کا گزر جائے. جیسے عبادت رمضان میں کرے گا، جیسا تقوا رمضان میں اختیار کرے گا، اللہ تعالیٰ اس ایک مہینے کی برکت سے اس کو وہی پورا سال اس کے لیے وہی ہو. ہم سمجھتے ہیں کہ نہیں رمضان تو آتا ہی رہتا ہے، آتا ہے رمضان پھر چلا بھی جاتا ہے. اب معلوم نہیں کہ دوبارہ کس کو نصیب ہو جاتا ہوں. جو طاعتیں مل جائے اس کی انسان قدر کر لے، جتنے ایام مل جائے اس سے قدر کر لے. اگر قدر نہ کی تو پھر قیامت کے دن سوال ہوگا، میں نے یہ چیزیں تمہیں عطا کی تھی، کیا قدر کی؟ ہر چیز پہنچی. اللہ تعالیٰ نے قرآن پاک نازل فرمایا، نبی علیہ السلام کو سلام کو مخلوص فرمایا، کس لیے؟ کہ وہ سارے احکامات پر عمل کر کے دکھتا ہے. اسی لیے آپ کو حدیث کے پاس میں آتا ہے کہ صحابہ نے فرمایا کہ شعبان کے آخری عرصے میں نبی علیہ السلام نے ہمیں جمع کیا اور خطبہ دیا. فرمایا تم پر ایک ایسا مہینہ آنے والا ہے جو بہت ہی بابرکت ہے، اور اس کے اندر ایک رات ایسی ہے جو ہزار راتوں سے زیادہ افضل ہے، ہزار راتوں سے زیادہ افضل ہے. اور اس میں مومن کا رزق اللہ تعالیٰ بڑھا دیتے ہیں. رزق کب بڑھ رہا ہے؟ جب مومن بھوکا رہتا ہے. جس وقت بھوک بننا عام حالات کے اندر تو انسان کھاتا بھی نہیں رہتا ہے، ہر وقت کھا رہا ہے، وہاں رزق کی برکت رہ رہی ہے. سب لیکن رمضان کے اندر رزق اللہ تعالیٰ مومن کا رزق بڑھا دیتے ہیں. حالانکہ مومن تو بھوکا ہے، ساری پہ بیٹھا ہوا ہے، لیکن اللہ نے فرمایا دیکھو خالی پیڑ سے گزر ہی ہوتا، برکت دینے والا میں ہوں، برکت میری طرف سے ملے گی. تم پریشان نہ ہو، پوچھے رہو، جب انسان کا وقت آئے گا تو اللہ کی طرف سے. لہذا اس کی جو روزے کی فرضیت کا جو مقصد ہے تقوا، دادا نے فرمایا آپ حالات کے اندر بھی مستقبل رہنے کا حکم ہے، لیکن فرمایا رمضان سے زیادہ انجن لگ جاتا ہے. جیسے ریل گاڑی جب پہاڑی پر چڑھتی ہے تو کیا ایک انجن آگے سے کھینچتا ہے، ایک پیچھے سے دھکا دیتا. تو فرما رمضان کے اندر کیونکہ شیاطین بند ہو گئے، اب کیا ہے؟ ڈبل انجن. اب ڈبل انجن ایک طرف سے رمضان کھینچ رہا ہے، دوسری طرف سے تقوا ہے، آرام سے گاڑی پہنچ جائے گی. کوشش کریں اس مہینے کے اندر ہمارا حال مسلمانوں کا اچھا نہیں، اس مہینے کے اندر بھی گناہوں سے بچنے کا اہتمام نہیں. جس کو اس مہینے میں بھی گناہوں سے بچنے کا اہتمام نہیں ہوگا، سارا سال اہتمام نہیں ہوگا. سارا سال چاہے گا گناہوں سے بچ جاؤ، لیکن نہیں بچ سکے. اگر اس مہینے کے اندر ہمت چل لے تو اللہ تعالیٰ ہمت عطا کر دیتے. وہی ذرا آگے آگے آتے گرمی کے لیے زیادہ ہے، لوگ باہر بیٹھے تھے تاکہ جو لوگ پنکھوں سے محروم ہے کم سے کم پنکھوں کے نیچے آ جائیں. حرکت में भर करके थोड़ा थोड़ा गिरेगी सब तो गिर भी जाएगा। जो इनके रमजान मुबारक की जो फर्जियत है वो है सत्पथों ताकि तुम मुस्तफी बन जाए। और मुस्तफी के मायना क्या है दादा ने फरमा मुस्तफी के दो मायने एक ये वो अहकाम जो हमारे दादा ने तुम्हें अदा किए उसको बचा रहा और वो अहकाम जिनसे हमारे दादा ने तुम्हें मना कर दिया उनको तर्क कर इस तरह मुस्तफी। आज हम मुस्तक इबादत करने के हर शख्स आगे मुस्तक इबादत के लिए अदर की जरूरत अदर खाली अल्लाह फरमाए फरमा मुस्तक इबादत से कोई कुछ ये नहीं है। नमाज पढ़नी तो सब हाजिर रोजा रखना हो सब हाजिर हज और उमरा करना हो सब हाजिर फरमाए लेकिन अल्लाह ताला को नाराजगी वाले अमाल से शौक रखता है फरमाए इसके लिए हिम्मत नहीं होती। कितने लोग फरमाए सब कुछ कर लेंगे नमाज भी पढ़ेंगे रोजा भी रखेंगे हज उमरा भी करेंगे सदका और खैरात भी करेंगे लेकिन जब गुनाहों का मामला आ जाएगा जिन उमूर से अल्लाह ताला ने मना किया उन उमूर से रुकने का वक्त आएगा उस वक्त इंसान डर जाता है कह रहे हमसे ये किस तरह से होगा गुनाह छोड़ देंगे तो जिंदगी किस तरह गुजरेगी। जिस तरह अल्लाह वालों की जिंदगी गुजरती है उसी तरीके से गुजरेगी। अल्लाह ताला अपने औलिया की हयात अता फरमाते हैं फिर वो हयात हयात औलिया है जीता तो काफिर भी है। हजरत नबी रहमतुल्लाह अलैह फरमाते हैं कि अल्लाह ये जो सूरज है इस सूरज से तो काफिर भी नफा हासिल कर रहा है मुर्दे भी नफा हासिल कर रहा है लिहाजा ये सूरज मेरा सूरज नहीं है मेरा सूरज वो है जो मोमिन के लिए खास हो और वो है अल्लाह। जब आप मुझे अपनी याद की तौफीक देते हैं उसके नूर से जो मेरे दिल में सूरज की भी होता है उसकी रोशनी असर रोशनी वरना ये आपका तो क्या है तो काफिर भी इससे नफा हासिल कर रहा है मोमिन भी नफा हासिल कर रहा है लेकिन मोमिन की इम्तियाजी शान क्या है अल्लाह ने उसको क्या इम्तियाजी शान दी है कि जब जिक्र करता है अल्लाह को याद करता है तो फिर उस नूर से जो सूरज शुरू होता है दिल के अंदर दादा ने फरमा दुनिया को एक सूरज मिला लेकिन जो अल्लाह ताला को हासिल कर लेता है उसके दिल में अल्लाह ताला हजारों सूरज शुरू करते हैं हजारों सूरज अल्लाह ताला शुरू करते हैं लेकिन ये किस तरीके से होगा फरमाया जब तक अपनी हराम ख्वाहिशात को नहीं छोड़ोगे उस वक्त तक कुछ नहीं होगा। वरना जितनी इबादत मुस्तता करता रहे गुनाह न छोड़े हर गुनाह के बाद उसकी इबादत का रूप सब खत्म हो जाता है। नमाज पढ़ के निकला बाहर निकला बदनजरी करी क्या होगा सारा नूर जाया होता है जितना नूर रखा था सब नूर एक बदनजरी करने से सारा नूर खत्म। फरमाए जिस तरीके से एक इंसान अच्छी गिजा खाए बेहतरीन गिजा खाता है लेकिन उसके साथ क्या करता है जहर भी खा लेता है तो फरमाए कभी उसको सहन हासिल नहीं होगी। जब पीर हो जाएगा खैर हकीम के पास जाए तो कहे कि मुझे सेहत नहीं है तो पहले क्या कहेगा जिन चीजों से परहेज बतलाऊंगा वो चीजों से परहेज कर लो एक थोड़ी सी दवा से तुम्हें शिफा दे। तो मादारा फरमाते देखो जो अवामिर है उनको तुम अदा कर लो ये अवामिर थोड़े से लेकिन नवाही से बच जाओ यही अवामिर तुम्हारे निजात के लिए का। आज हम कितने अहकाम को जानते हैं अलहमदिल्ला सत्तर होना है जितने लोग हैं अलहमदिल्ला सत्तर होना है घरों में इतना उसका वो करते हैं कि छोटे बच्चों के लिए उम्र हुई या नहीं हुई हजरत की उम्र से लिखता है सरकार के आपके लिए भी जब चाहिए कि छोटा बच्चा है उसको भी रोजा रखवा देते हैं तो हजरत से रोते हैं लिखता गाना कौन सा ये बोलना हमारे इलाके में एक बच्चे को रोजा रखवा दिए गर्मी के दिनों में वो बच्चा तो बच्चा था उससे बर्दाश्त नहीं हुआ तो उसको बहनाते रहे बेटा रोजा मत छोड़ना तेरी रोजा तो चाहिए ताकि तुझे लोग हड्डियां तोहफा दे। फरमा आखिर में क्या हुआ उसके बच्चे से बर्दाश्त नहीं हुआ असर के वह बर्फ ला करके रखी कि कुछ ठंडक पहुंचे तो बर्फ से लिपट करके मर गया बर्फ से लिपट करके मर गया। फरमा देखो मुस्तक इबादत में कितना गुरु करते हैं इतना गुरु के नाम होगा कि भाई बच्चों ने भी रोजा रखा है मुझे सुनना है मुस्तद नहीं बल्कि जितना माता ने जिन नवाही से बचने का हुक्म दिया है गुनाहों से बचने का अगर इंसान इतना एतमाद कर ले तो फिर थोड़ी सी इबादत के इंसान को काम से काम पहुंचा दीजिए। हजरत जंगोई रहमतुल्लाह के पास एक अफीमी आया कहा हजरत मुझे बैठ कर ली हजरत ने बैठ कर लिया बैठ करने के बाद बैठ ने हजरत से तौबा कराई कि तौबा करता हूँ मैं तमाम गुनाहों से किबर से उससे हजरत से सब चीज़ों से तौबा करा तो उसने कहा कि हजरत आपने मुझे अफीम से तो तौबा नहीं कराई। हजरत ने बताया मुझे क्या पता कि इसको अफीम भी खाता है हजरत बीमारी के लिए मिली तो फरमाया अच्छा अब हजरत ने सोचा अगर ये कह दूँ कि हराम है बिल्कुल छोड़ दे तो ये अपनी सारी तौबा तोड़ के भाग जाएगा। हजरत ने फरमाया कि अच्छा भाई कितनी खाते तो उसने निकाली एक गोली बना करके दे दी हजरत के हाथ पे रखी कि हजरत इतनी रोजाना खाता हूँ हजरत ने उसमें से कुछ तोड़ के कम करके फरमाया आप इतनी खाओ फिर कुछ दिनों के बाद आना फिर उसमें मशवरा कर लेना फिर तक उसे उसका बदला दूंगा। तो जब उसने गोली उठाई तो उसके दिल में लादा लगे कह बात थी जो कि हजरत की हद आया था तो उसने वो उठाकर गोली मारी की बात था कहा हजरत अब तो जीव या मरू जब छोड़नी है तो फिर एक ही दफा छोड़ दो जब छोड़नी है तो एक ही दफा छोड़ दो। तो अगर गुरु ने पता कि इंसान हिम्मत कर ले इरादा कर ले छोड़ने का तो कौन सा गुनाह ऐसा है कि जिसको इंसान नहीं छोड़ सकता। हर गुनाह पर अल्लाह ताला ने इंसान को कुदरत दी है बड़े से बड़ा गुनाह है अल्लाह ने उसको कुदरत दी है अगर हिम्मत करता है तो इंसान वो गुनाह छोड़ देता है। जब जान पर बल आती है ज्यादा नहीं गुनाह भी फरमाए डाकू 10 लाख रुपए लूट करके ले जा रहा है कितनी बड़ी रकम है 2 साल से 1 साल से बैठ करके खाएगा आराम से बता उसको रास्ते में चला मिल जाए कि पुलिस तुम्हारे पीछे रखे तो वो क्या करता है अब वो रुपया उसके लिए बवाल बन गया अब क्या करता है किसी तरीके से उससे जान छूट जाए बल्ला आगे चलकर देखता है गटर खुला हुआ तो उसी गटर के अंदर पैसा फेंक देते आपको भाग जाता क्यों पुलिस लगी हुई है बल्ला आप बताओ पैसा फेंक कर इसको पछतावा हो रहा है या खुशी हो रही है अकल का तकाजा क्या है खुशी हो रही क्यों वो समझ रहा है मुसीबत है बल्ला यही हाल गुनाहों का जब तक समझ में नहीं आती इंसान समझता है पता है गुनाहों की मेरी जिंदगी गुजरेगी कैसे अगर सीखी नहीं देखूंगा तो मेरी जिंदगी किस तरह गुजरेगी पर मैं जब समझ के आ जाएगी अल्लाह अल्लाह की मोहब्बत आ जाएगी फिर इन सबको फेंक करके खुश होंगे कि अल्लाह मैंने कितना अच्छा आपकी दूरी में गुजारा कितना अच्छा इंसान अल्लाह को नाराज करता था फिर उसके ऊपर मन और अफसुर्दगी होगी कि अल्लाह मैंने इतनी जिंदगी अपनी जाया की लेकिन ये कब होगा जब अल्लाह ताला की मोहब्बत हो इंसान हिम्मत और इरादा करे। गुनाह छोड़ने के लिए 3 चीजें और नंबर 1 खुद हिम्मत करे कि मैं गुनाह छोड़ूंगा इंसान हिम्मत कर ले कोई काम मुश्किल नहीं है हिम्मत कर ले गुनाह छोड़ना है नंबर 1 खुद हिम्मत करे नंबर 2 अल्लाह ताला से दुआ करे अल्लाह मुझे उससे इस्तकामत अता फरमा मैं गुनाह छोड़ना चाहता हूँ मुझे इस्तकामत अता फरमा। नंबर 3 अल्लाह वालों से जा करके दुआ कराए कि अगर मैं गुनाह छोड़ना चाहता हूँ मेरे लिए दुआ कर दीजिए। इधर साहब क्या लेकर के कहते हैं हजरत अजीब उम्मत के पास दिगर मुरादाबादी जैसा शायर क्या लेने गया था बताया खाजा साहब की गोल टोपी और ये लंबा कुर्ता आपको कहाँ से मिला फरमाया थाना भवन में बुजुर्ग है उनसे फरमाया मैं भी मिल सकता हूँ फरमाया बिल्कुल भी मिले हजरत हकीम उम्मत से अर्ज किया कि हजरत जिगर मुरादाबादी इंडिया का सबसे बड़ा शायर वो आपके पास आना चाहता है लेकिन कहता शराब नहीं छोड़ूंगा। फरमाया गुलाम खानका में तो नहीं पीने दूंगा घर में पीने दूंगा घर में पीने क्योंकि जब नबी अलैहिस्सलाम अपने घर में काफिर को मेहमान बना सकते हैं तो अशरफ अली एक फासिक को क्यों मेहमान बना रहा आगे जिगर साहब कहा हजरत मेरे लिए 4 दुआ कर दीजिए 4 दुआ कर दीजिए कबूलियत का वक्त था نمبر ایک داڑھی رکھ لو، نمبر دو حج کرو، نمبر تین شراب چھوڑ دو، نمبر چار خاتمہ ایمان کرو۔ اسی وقت شراب چھوڑ دی، حج کر کے آ گئے، گاڑی بھی رکھ لی۔ فرمایا جب تین قبول ہو گئی تو چوتھی کی امید ہے کہ چوتھی بھی ضرور پوری ہو۔ جب بھی ایسا وقت ہوتا ہے کہ انسان دعا کی درخواست کرتا ہے، اللہ تعالیٰ اس کی وہ قبول کر لیتے ہیں، لیکن انسان جتنے جیتتے اور ہمت کے ساتھ کام لے کہ گناہ چھوڑنا ہے، دھوکہ اس لیے نہیں کہ چلو ابھی تو دعا کرا کے چلو باہر نکل کر پھر مزے کریں گے، نہیں، ہمت کر لے، ارادہ کر لے، پھر اس استقامت کے اوپر اللہ تعالیٰ سے ہمت مانگے کہ اللہ مجھے استقامت عطا فرما کہ میں گناہوں کو چھوڑ دوں، اللہ تعالیٰ مدد فرماتا ہے۔ جب بچہ اگر مٹی کھانے سے نہیں بچ پاتا، عادت پڑ گئی اس کی مٹی کھانے کی عادت ہے، تو بچہ ماں کیا کہتی ہے، بیٹا مٹی کم کھا ورنہ تیرا دل خراب ہو جائے گا۔ جب نہیں چھوٹتا تو بچہ رونے لگتا ہے کہ ابا مجھ سے تو مجھے پھر دل چاہ رہا ہے، ماں کہتی ہے نہیں بیٹا۔ آخر بچہ روتے روتے ماں سے چپٹ جاتا ہے کہ اما، اور ماں اس کو اپنے آغوش میں لے لیتی ہے کہ بیٹا فکر مند ہے، چند دن کی مشکل ہے، پھر میری عادت ختم ہو جائے گی۔ اسی طریقے سے جو بندہ گناہ کرتا ہے اگر اللہ کو یاد کر کے رونا شروع کر دے، اسی لیے حدیث کے پاس آتا ہے یا علی المسلمین الیہ من ذنب المستحقین، اللہ نے فرمایا کہ گناہ گاروں کا رونا مجھے سبحان اللہ کرنے والوں سے زیادہ افضل ہے۔ ایک گناہ گار انسان ہے، گناہ ہو گیا، وہ اللہ کو یاد کر کے رو رہا ہے، اللہ مجھ سے گناہ ہو گیا، مجھے معاف کر دیجیے۔ اللہ تعالیٰ فرماتے ہیں کہ جو لوگ سبحان اللہ کر رہے ہیں ان کا سبحان اللہ مجھے اتنا پسند نہیں ہے جتنا اس گناہ گار بندے کا اپنے گناہ کے اوپر رونا۔ کس لیے؟ فرمایا کہ حمد و تحمید کے لیے میرے پاس فرشتے بہت ہیں، اللہ کے پاس حمد کے لیے، تعریف کے لیے، اللہ کی کبریائی کے لیے اللہ نے فرمایا فرشتے بہت ہیں۔ اور دادا نے فرمایا جو چیز باہر سے رپورٹ کی جاتی ہے اس کی قدر زیادہ ہوتی ہے، آنسو فرشتوں کے پاس نہیں ہے کیونکہ ان کے اندر گناہ نہیں ہے۔ جب گناہ نہیں ہے، ماتر گناہ نہیں ہے، تو ندامت نہیں ہے، اور جب ندامت نہیں ہے تو آنسو کہاں سے آئیں گے؟ یہ آنسو تو انسان کی آنکھ سے نکلتا ہے، اور اس آنسو کی قیمت کیا ہے؟ فرمایا شہیدوں کے خون کے برابر اللہ تعالیٰ اس کا وزن فرمایا۔ گناہ گار جب روتا ہے تو اللہ تعالیٰ، اسی لیے ابن ماجہ کی روایت ہے اس کو کہیں سب کو برباد کر دیں، نبی علیہ السلام نے فرمایا رو، اگر رونے نہ بھی آئے، ارے رونے والوں کی شکل بنا لو، جو بھی اللہ تعالیٰ رحم کر دیں، جو بھی اللہ تعالیٰ رحم کر دیں۔ یہ آنسو معمولی آنسو نہیں ہوتے، اللہ کے خوف سے جو آنسو نکلا، انسان نے جس جگہ وہ آنسو پہنچے گا وہاں اللہ تعالیٰ جہنم کی آگ کو حنا فرما دیں گے۔ دادا نے فرمایا کہ شاداب شاد الغنی کا فضل اللہ کے لائے کہ جب آنسو نہیں کرتا تھا تو حضرت کیا کرتے تھے، اس آنسو کو لے کر کے بن لیتے تھے اور پورے چہرے کے اوپر بن لیتے تھے، ہاتھوں میں لے کر ملا پھر پورے چہرے پر بن گیا، اور پھر فرماتے تھے کہ یہ بعید اللہ کی رحمت سے کہ اللہ تعالیٰ میرا چہرہ تو جنت سے بھیج دے، بقی ادھر جانے جانے گا، جب چہرہ جنت سے بھیجیں گے تو فرمائیں گے جا پورے چہرہ رکھنا، کیونکہ اللہ کی رحمت سے بعید ہے۔ دنیا کے بادشاہ ان کی رحمت سے انسان کتنا ہوتا ہے کہ ان کی شان رحمت اتنی ہے، ایک تقی ہے اس کی رحمت اتنی ہے، اللہ تعالیٰ نے جس نے رحمت پیدا کی، جس نے محبت پیدا کی، اس کے اندر کتنی محبت ہوگی۔ لیکن آج ہمارا حال کیا ہے کہ گناہ کرنے کے بعد احساس گناہ ختم ہوتا جا رہا ہے، جب تک انسان کے اندر احساس گناہ کافی ہے کہ گناہ کے کام کو کرنے کے بعد یہ باقی ہے کہ ہاں میں نے غلط کام کیا ہے، اس وقت تک اللہ تعالیٰ توفیق میں توبہ نصیب کرتے ہیں۔ اور روایت میں آتا ہے کہ جس وقت احساس ندامت قوم سے ختم ہو جائے اور وہ گناہ پر اتنی چلی ہو جائے کہ وہ گناہ کو گناہ ہی نہ مانے، تسلیم ہی نہ کرے وہ گناہ ہے، اللہ تعالیٰ اس قوم کے اوپر عذاب نازل کر دیتے ہیں۔ صحابہ نے پوچھا یا رسول اللہ، اس قوم کے اندر تو نیک لوگ بھی ہوتے ہیں، فرمایا उन नेक लोगों के भी वो भी उसके अंदर आरोप जनाएंगे, लेकिन हमारा ना उसको शोजा का बदला आता है। आज हमारा मुसलमानों का हाल क्या है कि हम गुनाह करते हैं लेकिन उस गुनाह का एहसास भी नहीं है, एहसास नदामत भी नहीं है गुनाह करने के बाद। जब एहसास नदामत खत्म हो जाता है अल्लाह ताला तौफीक से तौबा सेट कर लेते हैं, फिर तौफीक से तौबा नहीं मिलेगी। हजरत मुफ्ती शफी साहब रहमतुल्लाह ने हजरत मौलाना रियाज साहब रहमतुल्लाह के पास गए, जब हजरत का आखिरी वक्त था बीमार थे हजरत बहुत ज्यादा, तो मुफ्ती शफी साहब रहमतुल्लाह अयादत के लिए गए, तो खादिमीन ने बताया कि मौलाना रियाज साहब बानी तबलीग जमात वो आराम कर रहे हैं, और जब मुफ्ती शफी साहब वापस आने लगे तो इतने में हजरत की आंख खुल गई। खालिद ने बताया कि हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह आए थे मिलने के लिए वापस जा रहे, तो कहा जाओ भाग करके बुला करके लिया वापस। जब वापस आ गए ये अखबारों का हाल होता है, तो फरमाया और अयाद साहब रहमतुल्लाह अलैह कि तुझे खतरा है, मुझे इस चीज का खतरा है कि जो मैं काम कर रहा हूँ इसमें दो जमात का जमात शामिल हो रहे हैं, कहीं अल्लाह की तरफ से ये भीड़ तो नहीं है मेरे लिए, अल्लाह की तरफ से कहीं ये भीड़ तो नहीं है। हम तो उनसे सभी सारे खिलाने फरमाए नहीं मौलाना इसके अंदर ढील नहीं है, क्योंकि अगर ढील होती तो अल्लाह ताला फरमाते हैं कि जिसको ढील देता हूँ वो मिल जाए शुरू उसको एहसास ही नहीं होता, वो किस गुनाह का जरिए है उसको एहसास ही नहीं होगा। लिहाजा आपका एहसास होना ये ढील नहीं है, ये दलील इस बात की है कि आपको ढील नहीं दी जाए। वरना दूसरी चीज कि मैं जो तबलीग का काम कर रहा हूँ इसमें आवाम ज्यादा है इल्मा कम है, मुझे खतरा है कि कहीं कोई गड़बड़ ना हो, तो मुफ्ती शफी साहब ने फरमाया कि मैं तो खामोश हूँ, लेकिन बात बयान करने की ये भी कि ये इतने बड़े अल्लाह से नहीं मौलाना रियाज साहब रहमतुल्लाह अलैह बाजी तबलीगी जमात दीन का काम करने के बाद भी इसमें है कि नहीं ऐसा ना हो जब माता की तरफ से ढील हो गई मेरे लिए। आज हम गुनाह करने के बाद हमारे अंदर इतनी नदामत नहीं है कि अगर अल्लाह की तरफ से पकड़ आ गई तो क्या करेंगे, और अल्लाह की पकड़ बहुत बड़ी है। दादा ने फरमाया अल्लाह जितना बड़ा है जितना रहीम है जब तक अल्लाह ताला माफ करवाता है बंदा क्या समझता है, अरे अल्लाह ताला माफ कर देंगे, अल्लाह ताला तो गफूर रहीम है, बेशक अल्लाह ताला गफूर रहीम है, लेकिन अल्लाह ताला जब्बार भी है, अल्लाह ताला अजीज भी है, कुदरत भी अल्लाह को हासिल है कि अल्लाह ताला इंतकाम ले सकता है, लेकिन अल्लाह ताला नहीं होते। इसलिए फरमाया जिसको कुदरत कामिला हासिल होती है वो अपने से नीचे लोगों के ऊपर जल्दी नहीं करता बदला लेने में, क्योंकि उसको मालूम है भाग के जाएगा तो कहाँ जाएगा, तो मौका देता है चलो आज नहीं चलो कल कल नहीं परसों, आज नहीं तौबा की कल करेगा कल नहीं की परसों करेगा, लेकिन अगर तौबा नहीं की गुनाह करता रहा उदारत के साथ और बगैर नदामत के तो फिर क्या होगा तौफीक से तौबा चल हो जाएगा, और जब तौफीक से तौबा चल हो गई तो खत्म अल्लाह वाला कुलूबिहिम वाला सम्रिहिम वाला अफ्वाहिहिम उशारा, अल्लाह फरमाते हैं कि फिर जब उनके दिलों के ऊपर मोहर लगा, जब मोहर लग गई अब कुछ नहीं मिले। मादा है गुनाह को खुद अल्लाह ने रखा है इंसान के अंदर, मादा है गुनाह अल्लाह ने रखा है, लेकिन उस मादे के साथ अल्लाह ताला ने बचने की कुव्वत भी रखी है, बचने की कुव्वत भी अदा की है, कोई ये नहीं कह सकता कि बचने की कुव्वत नहीं है, बचने की कुव्वत है, हम इस्तेमाल भी करते हैं, हम इस्तेमाल भी करते हैं। कितने गुनाह ऐसे जो हमारे अंदर इस पर इस तरीके से दाखिल हो गए कि मुसलमान उस गुनाह को गुनाह समझते ही नहीं है, हम गुनाह को गुनाह ही नहीं समझते, जब गुनाह को गुनाह नहीं समझेगा तो क्या हाल होगा, फिर उसके बाद अल्लाह की अगर पकड़ आ जाए जैसी भी पकड़ आ जाए, आज उम्र कितनी परेशान है मौलाना ये मुसीबत है ये परेशानी है कारोबार नहीं है ये चीज नहीं है, अरे अल्लाह के उधर अल्लाह ताला हर चीज का अल्लाह ने वादा फरमाया वो मन यस्तकिल्ला है जाइल लहू मखरजा, अल्लाह ने फरमाया जो तकवा से रहेगा उसका इनाम मिलेगा अल्लाह ताला हर मुश्किल से तुम्हारे लिए रास्ता निकाल देगा। वो यरज़ुकु मिन हैथ ला यहतसिब और ऐसी जगह से रोजी अता करेगा जहाँ तो तुम्हें गुमान भी नहीं होगा। सहाबा का क्या हाल था, उनके पास कोई माल दौलत के ढेर लगे हुए थे, किसी के पास एक बाग है किसी के पास दो बाग है। हजरत उमर रज़ियल्लाहु ताला अन्हु खड़े हुए खुतबा देने के लिए फरमाया अस्मिउ वअतीउ, मेरी बात गौर से सुनो और मेरी इताअत करो। एक सहाबी खड़े हो गए, फरमाया हम नहीं सुनेंगे क्योंकि आपने जो कपड़े पहने गए ये माले गनीमत के हैं और एक कपड़ा सब मुसलमानों के हिस्से में आया था, आपके पास दो कैसे आ गए, आपके पास दो कपड़े कैसे आ गए। फरमाया अपने बेटे हजरत अब्दुल्लाह की उम्र को फरमाया बेटे इसका जवाब दे दो। तो क्या जवाब दिया अब्दुल्लाह की उम्र ने, फरमाया कि ये लोगों बदगुमानी मत करो, अमीरुल मोमिनीन के पास सिर्फ एक ही था कपड़ा जिससे अपना सदा छुपा सकते थे, लिहाजा मैंने अपना दूसरा कपड़ा जो मुझे गनीमत में मिला था वो भी मैंने इसको दे दिया। ये किसका हाल है, मुसलमानों के अमीरुल मोमिनीन हजरत उमर रज़ियल्लाहु ताला अन्हु का हाल है कि जिस गली से गुजरते थे शैतान खा जाता था लेकिन पहनने के लिए उनके पास क्या था, सदा छुपाने के लिए एक और ऊपर पहनने के लिए एक सदर। लेकिन इस हालत के अंदर अल्लाह ताला ने उनको क्या उत्साह का फरमाया था। मुसलमानों की कामयाबी आज हमारे मसाइल और परेशानियां किस चीज पर है, सहाबा के पास दौलत के अंबार नहीं थे लेकिन सुकून से सोते थे, सहाबा को कोई फिक्र नहीं होती थी। हजरत उमर रज़ियल्लाहु ताला अन्हु के पास एक वक्त आया बाहर से, मुसलमान जब मदीने मुनव्वरा पहुंचा उन्होंने मुसलमानों से पूछा तुम्हारा अमीर मोमिनीन कहाँ है, बादशाह कहाँ है, बताया कि मदीने के कब्रस्तान में चले जाओ वहीं हमारा अमीर मोमिनीन मिले। जब वो वक्त पहुंचा तो देखा जैसे उमर रज़ियल्लाहु ताला अन्हु एक कच्ची ईंट सर के नीचे रखकर के सो रहे। वो जो आया था वक्त वो देख कर काम किया, उन्होंने कहा कि रोड इसका अपना जाती रोड नहीं है, ये तो अल्लाह की तरफ चाहता रहता है, ये अल्लाह की तरफ चाहता था। आज मुसलमान परेशान है इसलिए कि हम बाद आफियत और गुनाह के अंदर कितना मुबतला हो गए कि उस गुनाह को गुनाह नहीं समझते, कहते मौलाना तालीम दे दे ये मुश्किल हल हो जाए, मौलाना ये चीज दे दे कोई ऐसा वजीफा बता दे जिससे हमारे मसाए हल हो जाए। मौलाना का वजीफा अच्छा है या अल्लाह का बता रहे हैं, अल्लाह ने फरमाया तुम मुत्तकी बन जाओ, तुम मुझसे डर करके रहो, तुम्हारे सारे मसले मैं हल करूंगा, फिर अल्लाह के दिन में तुम्हारा कोई काम कितना ही मुश्किल क्यों ना हो अल्लाह ताला उसको आसान करेगा। और तकवा ऐसी चीज है कि इंसान के लिए फिर कुछ नहीं है। अगर मैं बोलेगा जब अल्लाह ताला को مخاطب کر کے نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا ابا ہریرہ اتق المحارم تقول عن بدن الناس، اے ابو ہریرہ تو اگر اللہ کی حرام کردہ چیزوں سے بچ جائے تقول عن بدن الناس تو اللہ کے سب سے زیادہ عبادت گزار بندوں کو شمار ہو۔ آج ہم سمجھتے ہیں کہ ہم نے زیادہ زیادہ اگر وہ रोजे रखेंगे नफली रोजे रखेंगे हज करेंगे सबका खिलाफ करेंगे लेकिन उम्र गुनाह छोड़ने के लिए तैयार है, फिर आर्थिक तकालीफ गलमा के वजीफे ये कुछ नहीं कर सकते जब तक कि इंसान खुद अपने लिए न करे। गुनाह नहीं छोड़ता, अस्बाब गुनाह से नहीं निकलता, माताला की लापरवाही नहीं छोड़ता, तकवा क्या नहीं करता, तालीस ना कर सकते, तालीस में असर डालने वाली जात कौन है, ये तो अल्लाह ताला के हाथ में, जब तक अल्लाह ताला का हुक्म नहीं होगा कहां से होगा। ऐसे भी लोग देखे गलत किस्म के इतने इतने तालीम के अंदर पड़े हैं, पूरा का पूरा गुच्छा भरा हुआ, किसी एक अरे फला फला परेशानी से बचने के लिए, फला परेशानी से बचने के लिए, ये जो है जिन्ना तो आशय से बचने के लिए अल्लाह ने इंसान को ऐसा बनाया कि अगर ये मुस्तकी बन जाए तो अल्लाह ताला सारी मखलूक को इसके ताबे कर देते हैं। सारी मखलूक को अल्लाह ताला इसके ताबे कर देते हैं। इंसान को अल्लाह ने मिट्टी से पैदा किया। आदम अलैहिस्सलाम किसी से पैदा हुए थे? मिट्टी से पैदा किया, लेकिन नूर को हुक्म दिया कि सजदा करो। नूर को हुक्म दिया कि तुम सजदा करो। कौन सजदा कर रहे हैं? फरिश्ते और मलाइका सजदा कर रहे हैं। किसको? एक मिट्टी से बने हुए इंसान को। अल्लाह ने फरमाया बनाऊंगा मिट्टी से, लेकिन अगर उसको मैं रुतबा दूंगा तो रश के मलाइका होगा। जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बनाया क्या था? आप सल्लल्लाहु अलैहि वसल्लम का दर्जा फरिश्तों से बदल गया। सिदरतुल मुंतहा पर जब पहुंचे हजरत जिब्रील अलैहिस्सलाम के साथ, तो हजरत जिब्रील ने क्या कहा? या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इससे आगे मेरा बस नहीं है, अगर मैं जाऊंगा तो चल जाऊंगा, इससे आगे आपका मकान में क्या कर सकते। मिट्टी से पैदा करके अल्लाह ने कहा वो मुझका अदा करूंगा। लेकिन जब तुम मेरी मानोगे, जब तुम हम अल्लाह की मानेंगे, जब बच्चा बाप की मानता है तो बाप भी उसका ख्याल करता है। जब बच्चा बाप की मानता है तो बाप भी उसका ख्याल करता है कि बेटे को भूख न लगी हो, उसके कपड़े का इंतजाम कर दो, इसके खाने का इंतजाम कर दो, इसके रहने का इंतजाम कर दो। अगर हम अल्लाह ताला की फरमाबरदारी करने लगे, क्या अल्लाह ताला हमारा ख्याल तो रखे। दुनिया की महदूद मोहब्बत एक बाप की महदूद मोहब्बत है, हालांकि बाप के हाथ में कुछ नहीं है। अगर बच्चा बीमार हो जाए, बाप ज्यादा से ज्यादा क्या करेगा? दुआ करेगा, बहुत करेगा, फिर जाके डॉक्टर से इलाज करा देगा। बहुत अमीर है तो आसान में दाखिल कर देगा, लेकिन औलाद को शिफा नहीं दे सकता। शिफा दे सकता होगा? शिफा अल्लाह ताला के हाथ में। इसीलिए ख्वाजा साहब ने फरमाया अल्लाह ताला को अपने साथ, जो तू मेरा तो सब मेरा, फलक मेरा जमीन मेरी, जो तू मेरा तो सब मेरा, फलक मेरा जमीन मेरी, जो तू नहीं मेरा तो कुछ है नहीं मेरी। जब अल्लाह ताला की दात हासिल हो जाती है फिर सारे, फिर बीमारी भी आएगी। ये नहीं कि बताए को परेशानी नहीं आती। हजरत अय्यूब अलैहिस्सलाम के ऊपर बीमारी आई। कौन है ये? नबी है। और नबी कौन होता है? नबी मासूम होता है। अल्लाह ताला ने जितने अंबिया पैदा फरमाए वो सब क्या थे? मासूम थे। लेकिन उनको भी बीमारी के अंदर क्या हो रहा था? हजरत अय्यूब अलैहिस्सलाम से पूछा गया कि अय्यूब बीमारी की हालत में ज्यादा मजे लेते या सेहत की हालत में ज्यादा मजे में? वरना बीमारी की हालत में जो एक मजा था वह सेहत की हालत में नहीं। फरमाया क्या? वरना जब सुबह अल्लाह ताला पूछते थे अय्यूब तेरा क्या हाल है, तो उसकी बस्ती शाम कर लेते, और शाम को जब पूछते थे ये अय्यूब तेरा क्या हाल है, तो उसकी बस्ती सुबह तक रहती। जब अल्लाह ताला बीमारी अदा करते हैं, कोई मुश्किल देते हैं, तो अल्लाह ताला उसकी मदद करते हैं। अल्लाह ताला जिस पर हाथ भी रखते हैं कि बंदे परेशान न हो, क्योंकि बार दफा मुश्किल इंसान के रफ दर्जा भी लिया थी। इंसान एक दर्जे पर नहीं पहुंच सकता अपनी इबादत के जरिए। अल्लाह ताला ऐसी मुसीबत और परेशानी डाल देते हैं कि अब उसको बर्दाश्त कर रहा है, लेकिन अल्लाह से फरियाद कर रहा है, शिकवा नहीं करता कि अल्लाह हमी भी लेते हैं इस मुश्किल के लिए, हमी भी लेते हैं इस गरीबी के लिए, हमारा ही बच्चा नहीं आता है अल्लाह उठाने के लिए। नहीं, उसके साथ अल्लाह ताला के जो हुक्म जिस हालत में मालिक रखे उस हालत में खुश रहे। अगर बीमारी आ गई, बीमारी की हालत है, हजरत उमर रजी अल्लाह ताला को बुखार आ गया, तो हजरत उमर रजी अल्लाह ताला के मुंह से आग चलने लगी, तो फरमाया सहाबा के उमर आप तो इतने बहाल हो रहे, आग आग कर रहे हैं। फरमाया अल्लाह ने बीमारी दी इसीलिए कि उमर की आग सुन सके। अल्लाह ने बीमारी दी इसीलिए कि उमर की आग सुन सके। तो मैं आग आग ना करूँ तो क्या करूँ? मसाए को परेशानी आती है हर इंसान को। कहता अल्लाह ताला फरमाते हो कहता है कि जान जाने कुल नबी ये आदू हुआ, हमने हर नबी के लिए दुश्मन पैदा किए। दादा ने फरमाया किस लिए? नबी जो अल्लाह के नजदीक सबसे मुकर्रर है, अल्लाह उनके लिए दुश्मन पैदा कर रहा है। फरमाया इसलिए नहीं کہ اللہ تعالیٰ کو نعوذ باللہ انبیاء کو تکلیف پہنچانی تھی بلکہ ان کے ہمیں درجات کے لیے تھا. ایک درجے پر مومن نہیں پہنچ سکتا, اللہ تعالیٰ ایسی مصیبت بھیج دیتے ہیں, صبر کرتا ہے, اللہ تعالیٰ سے روتا ہے کہ گراتا ہے. مصیبتیں بھی یاد رکھے دو قسم کی ہوتی ہیں, ایک مصیبت ہوتی ہے رفع درجات کے لیے اور ایک مصیبت ہوتی ہے اللہ تعالیٰ اپنے سے دور کرنا چاہتے ہیں. اب کیسے معلوم ہوگا کہ یہ مصیبت کس چیز کے لیے؟ اگر مصیبت آئی اور اس مصیبت کے بعد اللہ کو اور زیادہ یاد کرنے کی توفیق ہونے لگی, یا اللہ یہ مشکل مجھ پر آ گئی, مشکل کو آسان کر دے, حل کر دے, اس مشکل کو آسان کر دے, حل کر دے, تو سمجھ لو اللہ تعالیٰ اپنے سے قریب کرنا جا رہا ہے. وہ بلا رہے ہیں کہ آ جا میرے اور قریب آ جا. لیکن اگر اس مصیبت کے اوپر زبان کھولنے کی ضرورت ہو گئی کہ مصیبت مجھ پر کیوں آئی, یہ مصیبت اللہ تعالیٰ کو ابھی ملے تھے, اب سمجھ لو اللہ تعالیٰ اس کو اپنے سے دور کر رہا ہے. اللہ تعالیٰ پر اعتراض کر رہا ہے. اگر باپ بیٹا مارے اولاد کو تو دنیا کا کوئی شخص ایسا نہیں ہے جو یہ کہتا ہے باپ ظالم ہے اس نے اپنی اولاد کو ڈنڈے سے مارا. کیوں, کیا کہتا ہے؟ باپ کتنی محبت اولاد سے کر سکتا ہے, اس نے وہ اسی محبت کہا ہوگی. لہذا باپ اگر ڈنڈا مار رہا ہے تو اولاد کی بھلائی کے لیے مار رہا ہے. اگر وہاں بھلائی ہے تو اللہ تعالیٰ اگر تھوڑی سی تکلیف ہوتی ہے اس میں بھی مومن کی بھلائی ہوتی ہے. اس کا شریف کی روایت ہے کہ جو جس پر مصیبت آتی ہے وہ صبر کرے گا, جب قیامت کے دن اس کا صبر اور اس کا ثواب اس کو عطا کیا جائے گا. بھائی اوپر بچے بات کر رہے ہیں, ان کو چپ کراتے بات یا ان کو نیچے بھی جب اس کا نتیجہ اور صبر ملے گا تو حدیث پاک میں آتا ہے کہ وہ بھی یہ سمجھنا کرے گا کہ اللہ دنیا کے اندر میری خاص قینچیوں سے کاٹی گئی ہوتی اور میں اس کے اوپر صبر کرتا تاکہ آج مجھے اس کا کمرہ ملے, آج اس کے بچے میں مجھے جو انعام ملے گا اس کو دیکھ کر کے میرے انسان کیا کرے گا. اللہ تعالیٰ سے تمنا کرے گا کہ دنیا میں مجھے میری خاص قینچیوں سے کاٹی گئی ہو. یہ مشکا شریف کی روایت ہے. صبر انسان کو حضرت رومی رحمۃ اللہ علیہ فرماتے ہیں صبر کیا چیز ہے؟ صبر انسان کو مقام صدیقیت تک پہنچا دیتا ہے. صبر انسان کو مقام صدیقیت تک پہنچا دیتا ہے. جس راستے سے چل کر انسان نہیں پہنچ سکتا صبر کی برکت سے اللہ تعالیٰ اس کو درجے تک پہنچا دیتا ہے. حضرت ابو بکر صدیق کیا ہے, تمام اولیاء صدیقین کے سرتاج ہے. کیا تھا صبر؟ سب سے زیادہ تھا صبر, سب سے زیادہ تھا کہ نبی علیہ الصلوۃ والسلام کی محبت کے اندر صبر اتنا تھا کہ خاندان نے نکال دیا, سب نے بائیکاٹ کر دیا, لیکن حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی محبت کرنا نہیں چاہیے. تو حضرت رومی رحمۃ اللہ علیہ فرماتے ہیں اگر مسائل اور پریشانی آ گئی اس کے اوپر صبر کرے, اللہ تعالیٰ سے دعا مانگے یا اللہ اس کو دور فرما دے. اللہ تعالیٰ اگر اس کو ایک بندہ بعض افراد ہوتا ہے کہ ہم تو اتنے عرصے سے مولانا رو رہے ہیں, ہماری تو کوئی مشکل حل نہیں ہو رہی, ہم نے تو اتنی دفعہ نماز پڑھی, اتنی دفعہ یہ عبادت کی, ہماری فلاں مصیبت فلاں پریشانی دور نہیں ہوئی, اللہ تعالیٰ اس رونے کو راجا نہیں فرماتے. جو دعا بھی انسان کرتا ہے, کوئی بھی دعا کرے, وہ تین حال سے خالی نہیں ہے. کوئی بھی دعا جو انسان کرتا ہے وہ تین حال سے خالی نہیں ہے. نمبر ایک, یا تو اللہ تعالیٰ وہی دعا جو مانگی وہ چیز عطا کر دیں گے, جو چیز مانگ رہا ہے وہی چیز عطا ہو جائے گی. اگر وہ چیز نہیں ملی تو اللہ تعالیٰ اس کے برابر کوئی مصیبت جو اس کے اوپر آنے والی تھی اللہ تعالیٰ اس مصیبت کو سہلا دیتا. اگر یہ بھی نہیں ہوا تو پھر تیسرا درجہ کیا ہے کہ جو اس سے دعا مانگی اللہ تعالیٰ اس درجے کا ثواب اپنے یہاں لکھ لیتے ہیں. دعا کسی حال میں بھی خالی نہیں ہوتی. رمضان مبارک کا مہینہ ہے, اس طرح سے قبل دعا قبول ہوتی ہے. زیادہ دعا مانگے آپ جس کی, اللہ مجھے متصل بنا دے. جو رمضان کی فضیلت کا منشا ہے کہ لعل تکن تتقون, تاکہ تم متقی بن جائے, اللہ ہمیں متقی بنا دے, نیک پرہیزگار بنا دے,
کھانے کا وقت ہوتا ہے, دادا نے فرمایا اس وقت اللہ تعالیٰ دعا کیوں قبول فرما رہے ہیں کہ بندے کے سامنے ساری چیزیں ساری نعمتیں موجود ہیں لیکن کس کے حکم سے ہوتا ہے؟ سامنے تعبدی اللہ تعالیٰ کا حکم ہے, نہیں بتا سامنے رکھ کر کے پھر دعا کر رہا ہے کہ اللہ میرے مجھے گناہوں سے پاک فرما دے, میرے مجھے تقوی عطا فرما دے. تو اللہ تعالیٰ کو رحم آتا ہے کہ دیکھو صبح سے بھوکا ہے, شام سے بھوکا رہا, پیاس لگی ہوئی ہے, لیکن میرے حکم کیا آگے یہ ابھی تک رکا ہوا ہے. اللہ اس پر دعا بہت قبول. اور روزے دار جب روزہ رکھتا ہے تو حدیث پاک میں آتا ہے کہ سمندر کی مچھلیاں بھی اس کے لیے دعا کرتی ہیں, یہاں تک کہ جب تک وہ احسان نہ کر لے. ہم سمجھتے ہیں معمولی بات ہے, معمولی بات نہیں ہے, سمندر کی مچھلیاں تک دعا کرتی ہیں. اور جب رمضان کا آغاز ہوتا ہے تو اللہ تعالیٰ سرکش شیاطین بند کر دیتے ہیں, جنت سجائی جاتی ہے. اللہ تعالیٰ جنت سجا کر کے روزانہ جنت سے کہتے ہیں کہ ہو سکتا ہے کہ میرے بندے دنیا کی مشقتیں پھینک کر کے تیری طرف آئے, لہٰذا تجھے جنت کو سوارا کر. حالانکہ جنت تو پہلے سے سجی سمجھی, لیکن رمضان مبارک کے اندر اللہ تعالیٰ اور زیادہ سجا دیتے ہیں. اور رمضان کے اندر دو چیزیں ایسی ہیں جن کے بارے میں نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ ان دو چیزوں کے لیے, جن دو چیزوں سے کوئی چارہ کار نہیں کہ تمہاری جان چھوٹ جائے. دو تو تمہارے اپنے لیے, دو تمہاری اپنی ذات کے لیے, اور دو اللہ کے لیے. ذات کے لیے کیا ہے کہ تم کثرت سے اللہ تعالیٰ سے استغفار کرو, کثرت سے استغفار کرو, اور کثرت کے ساتھ کلمہ طیبہ ہو. اور فرمایا کہ دو چیزوں سے چارہ کار نہیں ہے, فرمایا وہ یہ کہ اللہ سے جنت کا سوال کرو اور جہنم سے پناہ کرو. اللہم انی اعوذ بک. دادا نے ایک دعا سکھلائی تھی, اللہم انی اسلک وما قرب الیہ, انی اسلک الجنت وما قرب الیہ من قول وعمل. یا اللہ میں آپ سے سوال کرتا ہوں کہ تجھ کا جنت کا اگر عربی میں یاد نہ ہو تو کیسا مانگی کیا ہے؟ اللہ مہینے سنکل جنت اور وما قرب الیہ من قول وعمل. یا اللہ میں آپ سے کس کا سوال کرتا ہوں؟ جنت کا سوال کرتا ہوں. وما قرب الیہ من قول وعمل, اور ہر اس عمل کا جو مجھے جنت سے قریب کر دے. واعوذ بک من النار, اور جہنم سے پناہ مانگتا ہوں. وما قرب الیہ من قول وعمل, وہ ہر اس عمل سے پناہ مانگتا ہوں جو مجھے جہنم سے قریب کر دے. جانے نے فرمایا اللہ اللہ اور یہ اللہ کا ہر انسان کا ایمان ایک جیسا نہیں ہوتا. اللہ تعالیٰ نے درجات رکھے ایمان کے, جب انبیاء کے اندر درجے تو اولیاء کے اندر بھی درجے ہوں گے, جب انبیاء کے اندر درجے تو اولیاء کے اندر بھی درجے ہوں گے. سید الانبیاء سرکار جو آئے صلی اللہ علیہ وسلم کا درجہ سب سے زیادہ, اسی طریقے سے اولیاء کے اندر بھی درجے, مومن کے ایمان کے اندر بھی درجے. کسی کا ایمان قوی ہے, کسی کا ایمان کمزور ہے. فرمایا جس کا ایمان قوی ہوگا تو آپ اللہ علیہ وسلم نے کیا کیا فرمایا, دعا مانگی, اللہم انی اعوذ بک من سخطک, یا اللہ میں تیری ناراضی سے پناہ چاہتا ہوں. وہ من النار, اور جہنم سے. فرمایا جس کے دل میں اللہ کی محبت ہوتی ہے وہ جہنم کے ڈر سے نہیں چھوڑتا گناہ, وہی ڈر سے چھوڑتا ہے کہ میرا مالک مجھ سے ناراض نہ ہو جائے. جب محبت دل کے اندر آ جاتی ہے تو پھر انسان کیا کرتا ہے, اس کی ناراضی سے ڈرتا ہے کہ میرا محبوب کہیں ناراض نہ ہو جائے. دنیا کا مسلم ہے, ہوتا ہے یا نہیں ہوتا, جس سے محبت ہے اس کی ناراضی سے ڈرتا ہے کہ کہیں ناراض نہ ہو جائے. تو سرکار دعا ہے صلی اللہ علیہ وسلم سے دعا مانگی, اللہم انی اعوذ بک من سخطک, یا اللہ میں پناہ چاہتا ہوں کس سے؟ آپ کی ناراضی سے. وہ میرے نار, اور جہنم کو درجہ ثانی رکھا. کیوں؟ آپ جس سے ناراض ہوتے اسی کو جہنم میں بھیجیں. لہذا یہ مہینہ ایسا ہے کہ اس کے اندر ہر پل قیمتی ہے, ہر پل قیمتی ہے. اس کا جتنی قدر کر سکتا ہے انسان, جتنا سمیٹ سکتا ہے سمیٹ لے. جتنا سمیٹ سکتا ہے سمیٹ لے، جتنا اللہ والوں کے پاس جا سکتا ہے اتنا جائے، جتنے گناہ چھوڑنے کی ہمت کتنی اللہ تعالیٰ اس مہینے کے اندر عطا کرتے ہیں، دوسرے مہینوں میں نہیں ہوتا، کیونکہ ایک مہینے میں ویسے ہی خالی پیٹ ہوتا ہے، جیسے شروع کا عشرہ تو پھر بھی کچھ انسان کے اندر جان رہتی ہے، پھر بھی نفس کی شیطانی اب سکتا ہے، دوسرے عشرے میں نفس بہت کمزور ہو جاتا ہے، لیکن کیا ہے کہ افطار اور کھانے پینے، اگر کھانا پینا ویسے ہی ہے کہ حلق تک اتنا کھاتا ہے کہ جہاں مغرب کے لیے اللہ اکبر کا آپ بھکارے لینا شروع کر دیں، اب بھکارے لینا شروع کر دیں پھر جاؤ، نہیں یہ مہینہ ایسا ہے کہ اللہ نے فرمایا تمہاری روح قدیم ہو گئی اور تم یہ زیادہ نہیں ہے ایام المعدودات، آج اللہ تعالیٰ کی محبت کا تقاضا تھا کہ وہ بھی یہ نہ سمجھے پتہ نہیں کتنے زیادہ دن ہمارا یہ امتحان چلے گا، اللہ نے فرمایا ایام المعدودات، ارے یہ تو جب کتنے چھینے دیے بس، پھر تو 11 مہینے کھاؤ گے، اگر ایک مہینہ میرے لیے بھوچا رہ گئے تو کیا ہوگا، اور شروع میں کیا بولنا کسی کا پبلک ہو، دیکھو تم پر فرض نہیں کر رہا ہوں، صرف اس امت پر فرض نہیں ہے، تم سے پہلے والوں پر بھی یہ فرض تھا، دادا نے فرمایا جب بچہ دیکھا باپ بچے کو کوئی کام بتاتا ہے بیٹا تم یہ کام کر لو تو اس کا حوصلہ بڑھانے کے لیے کیا کہتا ہے، بیٹا صرف تم ہی نہیں کر رہے تمہارے بھائیوں نے بھی کیا تھا، تو اس سے کیا ہوتا ہے بچے کو حوصلہ ہو جاتا ہے، جب میرا بھائی کر سکتا ہے تو میں بھی کر سکتا ہوں، تو جب آپ پچھلی امتیں روزہ رکھ سکتی ہیں ہم یہ روزہ رکھ سکتے، لیکن اس امت کی خصوصیات دوسری امتوں سے زیادہ ہے، اس امت کی خصوصیات نبی علیہ الصلوۃ والسلام کی برکت سے اس امت کی خصوصیات دوسری امت سے زیادہ ہے، پچھلی امتوں کے اندر روزے بہت چل رہے تھے، روزہ جب فرض ہوا تھا صحابی جناب نبی کریم صلی اللہ علیہ وسلم کے پاس تشریف لائے، اس زمانے میں یہ تھا کہ جو شخص رات کو جس وقت سو جاتا اسی وقت روزہ شروع ہو جاتا، یہ صحابی کھیتی باڑی کرتے تھے، کھیت میں کام کر کے آئے، آ کر کے بیوی سے پوچھا کھانے کے لیے کیوں تھے، اس نے کہا میں ایسے پکاتی ہوں، تھکے ہوئے تو تھے لیٹے آنکھوں تو انہیں سو گئے، صبح نبی علیہ الصلوۃ والسلام کے پاس گئے، یا رسول اللہ صلی اللہ علیہ وسلم یہ روزہ تو بہت مشکل ہے، جس وقت سو جائے انسان روزہ شروع ہو جاتا ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا جو آج پھر اللہ تعالیٰ نے اس امت کی خصوصیت میں سے کر دیا کہ طلوع آفتاب سے لے کر غروب آفتاب تک کا ہو، یہ اس امت کا خاصہ ہے اور کس کے صدقے میں ملا ہے، جناب نبی کریم صلی اللہ علیہ وسلم کے صدقے میں، کیوں وما ارسلنا الا رحمتا للعالمین، ہم نے آپ کو نہیں بھیجا مگر سارے عالم کے لیے رحمت بنا کر کے بھیجا، وہ نبی جس کو رحمت بنا کر کے بھیجا گیا آپ صلی اللہ علیہ وسلم کا ایک امت کے لیے دعا کی کہ اللہ میری امت، صحابہ نے پوچھا رسول اللہ ہم اس میں شامل نہیں ہیں، فرمایا تم تو ہم تو صحابی تم تو میرے صحابہ ہو، مجھے دیکھ کر ایمان لائے ہو، ارے میں تو ان کو یاد کر کے رو رہا ہوں جو میرے بعد ایمان لائیں گے اور مجھے دیکھیں گے بھی نہیں، ان کا ایمان کیسا ہوگا، مجھے دیکھا نہیں ہوگا پھر بھی ان پر ایمان لائیں گے، یہ اس امت کا خاصہ ہے، اور اس امت اور یہ خاصہ کس کی وجہ سے، جناب نبی کریم صلی اللہ علیہ وسلم کی وجہ سے، اور کیا وجہ ہے، حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں اگر تم یہ چاہتے ہو کہ تمہاری دعا قبول ہو، فرمایا اپنی دعا کے بعد درود شریف پڑھ کر کے پھر ختم کیا کرو، ورنہ تمہاری دعا زمین اور آسمان کے درمیان میں معلق رہے گی، دادا فرماتے تھے کہ ایسا نہیں ہو سکتا کہ اللہ تعالیٰ بدتیزی سے دعا کر رہا ہے کہ انسان دل نہیں لگ رہا، کبھی انسان کی کیفیت ہوتی ہے کبھی اس کے اندر گریا اور زاری آ جاتا ہے، کبھی اس کو دعا میں بہت زیادہ رونا آتا ہے کبھی رونا نہیں آتا، اب دعا کر رہا ہے ہر حالت میں دعا کرنی ہے، تو بھائی جس حالت میں بھی ہو چاہے رونا آئے یا نہ آئے شکل بنا کے تو بیٹھ جاؤ، بنا کر بھید فقیروں کا تماشا ہے اہل کرم دیکھتے ہیں، بنا کر بھید فقیروں کا ہے ہم تماشا ہے اہل کرم دیکھتے ہیں، جیسے سورت نے شکل بنا لے اللہ تعالیٰ شکل تو بھی یقین بنا لیتے، اور اگر آنسو نے چلا ہے پھر دعا دادا نے فرمایا یہ آنسو کس چیز کی بدلی ہے، فرمایا یہ رسید ہے کہ قبول ہو گئی تمہاری دعا. کوئی دعا مومن کی ایسی نہیں ہے کہ قبول نہ ہو، ظہور کے اندر اگر تاخیر ہو تو وہ الگ بات ہے، لیکن فرما آنسو نکل آئے تو سمجھ جاؤ رسید مل گئی اللہ کے ہاتھ کہ تمہاری دعا مقبول ہو گئی، قبول ہو گئی. اگر رونا آ جائے تو سبحان اللہ، اگر رونا نہ آئے تو بھی دعا ماننا چاہیے. کیوں؟ دعا کس کے حال میں بھی خالی نہیں ہے، اس لیے حدیث پاک میں آتا ہے دعا مخ العبادہ، دعا جائے تمام عبادتوں کا مرض ہے دعا، انسان ہر وقت مانتا رہتا ہے. میرے شیخ حضرت والا حضرت چھوٹے بچے کی طرح بن جاؤ، جیسے چھوٹا بچہ ہوتا ہے ہم اس کو تعبیر چاہیے تو بھی اما کے پاس جائے گا، اگر پیشاب کر دیا پجاموں میں چلا تو بھی اما کے پاس پہنچ جائے گا. جو بھی کام ہو وہ کیا کرے گا، اس کو معلوم ہے کہ میرے کام میری ماں ہی انجام دے سکتی ہے، اسی کو محبت ہے، زیادہ وہ کسی کی طرف نہیں جاتا، باپ کے پاس نہیں جائے گا، بھائی کے پاس نہیں جائے گا، بھائی کے کس کے پاس جائے گا، ماں کے پاس جائے گا، کوئی مار دے تو بھی ماں کے پاس جائے گا، خوشی ہوگی تو بھی ماں کے پاس جائے گا. فرمایا چھوٹے بچے کی طرح بڑھے گا. اللہ تعالیٰ چاہتے ہی یہی ہے، جتنی عبادات ہیں ان کے اندر اللہ تعالیٰ نے کیا فرمایا، میری تسبیح اور میری تکبیر بیان کروں گا. انسان نماز پڑھتا ہے اللہ کو اس کو کہتا ہے، کیا مطلب؟ اللہ سب سے بڑا ہے، اللہ آپ سے سب سے بڑے، میں چھوٹا آپ کے سامنے حاضر ہوں. کوئی حاجت آ گئی مومی کی، دو رکعت پڑھ کر کے اللہ تعالیٰ سے مانگی، اللہ تعالیٰ پوری کر دی. لیکن آج ہمارے ماننے میں کمی، ہم ماننے کے اندر، ہمارے ماننے کے اندر کمی، اللہ کے دینے میں کمی نہیں ہے، ہمارے ماننے کے اندر کمی ہے. اولا ہم دل سے نہیں مانتے، پھر مانتے بھی ہے تو خلاف سنت کو، سنت کے مطابق ماننا کیا ہے. میرے شیر نے پتا دعا کا مضمون طریقہ کیا ہے، فرمایا دونوں ہاتھ سینے کے سامنے ہو اور دونوں ہاتھ کے درمیان تھوڑا سا فاصلہ بھی ہو، اور پھر جب دعا کر لے تو اس کے بعد اس کو اپنے چہرے پر دے. کیوں؟ فرمایا اس لیے کہ یہ ایک ادائے بندگی ہے اللہ کو دکھلانا، کہ یا اللہ جو میں نے مانگا تو نے دیا یا نہیں دیا، میرا گمان یہ تو نے دے دیا، اور جو تو نے دے دیا اس کو میں نے سر آنکھوں پر رکھا، جو دے دیا اس کو میں نے سر آنکھوں پر رکھ لیا. جو دعا کرتے ہیں اس طرح دعا مانگ کے دے دیں دعا کے لیے، فرمایا جو میرا تھا روٹی پیٹ کے پیچھے پھینک دیا اور خود نکل گیا، کیا دعا قبول ہو؟ اللہ کا استحضار رکھیں کہ کس کے سامنے کھڑا ہے، اللہ کے سامنے کھڑا ہے، کس کی بارگاہ میں کھڑا ہے. جب انسان اپنے شیخ کے سامنے کھڑا ہوتا ہے کیا حالت ہوتی ہے؟ عالمگیر کے سامنے، عالمگیر رحمتہ اللہ علیہ کے سامنے ایک وزیر نے اپنا بٹن صحیح کر لیا. عالمگیر نے کیا فرمایا کہ آئندہ اگر میرے دربار میں بٹن سیدھا کیا تو دربار سے نکال دوں گا، اگر بٹن سیدھا کرنا ہے تو باہر سے کر کے آنا. فرمایا دادا نے کہ بادشاہ کا یہ حال ہے کہ وہ اپنے دربار میں کسی اور چیز کے اندر اس کو مبتلا نہیں ہونے دیتا. آج ہم نماز پڑھتے ہیں کہ وہ کیا کیا کرتے ہیں، چلتے تو جا رہے ہیں، گاڑی میں بھی خالی شروع ہو جاتی ہے، پنکھے دیکھ رہے ہیں، اللہ تعالیٰ جب استحضار ہو جاتا ہے کہ میں کھڑا کس کے سامنے ہوں، انسان یہ سوچے میں کھڑا کس کے سامنے ہوں، پھر اس کے بعد جب اللہ تعالیٰ کی عظمت سامنے ہوگی کہ میں اللہ تعالیٰ کے سامنے کھڑا ہوں، جو نظریں خود بخود نیچے ہوگی، نظریں اٹھانے کی ہمت نہیں کر سکتا، پھر نظریں خود بخود نیچے ہوگی، اللہ کی عظمت جب سامنے ہوگی، جب عظمت نہیں ہے، جب کسی کی پہچان نہ ہو. ایک بادشاہ ہے اس کی پہچان نہیں ہے، آدمی نکاس کے اندر لوگوں میں گھوم رہا ہے، تو کیا تو اس کے اندر کی نگاہ سے دیکھتا ہے، لیکن جب معلوم ہو جائے کہ ارے یہ تو بادشاہ ہے تو لوگوں کا کیا ہوتا ہے، رویہ ایک دم تبدیل ہو جاتا ہے، ارے بادشاہ ہے وقت ہے ہمیں تو معلوم نہیں تھا. تو جب تک اللہ تعالیٰ سے تعارف نہ ہو جائے، اور تعارف کرانے والے لوگ کون ہیں؟ یہی اللہ تعالیٰ بغیر ان کے چارہ کار میں، جب ان کے پاس نہیں آ رہا جا رہا आना जाना नहीं करेगा, और उस वक्त तारुफ नहीं होगा। और जब तक तारुफ नहीं होगा इबादत की हकीकत नहीं मिलेगी। इबादत किस तरह की जाती है अल्लाह वालों की हिम्मत से जाकर पता चलता। अगर चिल्लाने का वाक्य बारह सुना चुका हूँ, पहले भी कई बार सुना है कि जब हाजी साहब से गए तो नहीं गए तो पता हजरत तहज्जुद नहीं पढ़ सकता मैं। फरमाया पीछे बैत हो गए, बैत होने के बाद हजरत ने हाथ का वक्त आया तो हजरत जानते थे था। हजरत ने फरमाया खालिद से के हजरत गंगोई की चारपाई और मेरी चारपाई एक साथ लगा दे। अब दोनों की चारपाई मुरीद और शेर दोनों आस पास ही लेते हैं। अब अगर गंगोई ने बोला रात को 3 बजे जब खटपट हुई तो मैंने हाथ खोल के देखा तो बड़े भी रोटा उठा के वजू कर रहे हैं लेके जा रहे। तो मुझे हया आई कि ये बूढ़ा होकर के ये वजू कर रहे हैं, बूढ़े होकर के वजू कर रहे हैं और चाचू के लिए जा रहे हैं। चलो मैं भी उठ जाता हूँ, मैं तो जवान हूँ। अरे यार कितनी इबादत करेगा, कितना गुनाहों से बचेगा। अरे अल्लाह वालों के पास चले जाओ, तन्हा रजत सकोगे मोहब्बत की राह में, तन्हा रजत सकोगे मोहब्बत की राह में। उस कारवां में शामिल हो गए, अल्लाह ताला खुद को खुद रास्ता आसान बना दे। लेकिन सिर्फ दिल से, सिर्फ दिल से अल्लाह वालों के पास जो गया वो कभी महसूस नहीं रहा। अल्लाह ताला जिस नियत से जाता है, जो जिस नियत से अल्लाह वालों के पास जाता है, अल्लाह ताला उसके साथ वैसे ही मामला करना। अगर अल्लाह को हासिल कर ले जाएगा अल्लाह ताला की जात उसको जरूर मिलेगी, अल्लाह की बात जरूर। अगर साजिश है हाथ अपने इकरार मोहब्बत में, हजरत माशा अहमदुल्लाह फरमाते हैं अगर साजिश है हाथ अपने इकरार मोहब्बत में तलब खुद कर लिए जाएंगे दरबार मोहब्बत में। अगर साजिश है हाथ अपने इकरार मोहब्बत में तलब खुद कर लिए जाएंगे दरबार मोहब्बत में। बस दोस्तों रमजान की फर्जियत का जो मकसद है वो अल्लाह ताला का मकसद यही है कि हम गुनाहों को छोड़ दें और अल्लाह ताला की तरफ रुजू करें। आज उम्मत जिस परेशानी के अंदर मुसलमान मुबतला है, इस परेशानी के अंदर सिवा रुजू ही अल्लाह के कोई और रास्ता नहीं है मुसलमानों के पास। चाहे बाध्य कुव्वत कितनी ज्यादा हो, लेकिन अगर मुसलमान अल्लाह की तरफ रुजू नहीं करेंगे तो कभी भी फलाह हासिल नहीं कर सकते, चाहे कुछ भी हो जाए। अल्लाह की तरफ रुजू कर लो, अल्लाह की दात के ऊपर भरोसा कर लो, अल्लाह ये काफिर कुछ भी नहीं कर सकते। इनकी तस्वीरें कुछ नहीं है, वो बताऊ मकर अल्लाह ये भी तस्वीरें ये मकर करते हैं, लेकिन अल्लाह ताला तस्वीर करने वाला है, वो बचाने वाला है। अल्लाह ताला बचाने वाले, अल्लाह ताला की दात बचाने वाली है। अल्लाह की तरफ रुजू करे। अल्लाह जो मुसलमानों पर हालत है, इस हालत के अंदर भी मुसलमान अगर गुनाह न छोड़े तो बार का तो मकसद ये है जब किसी तरीके से मुसलमानों को अल्लाह से दूर कर दिया जाए क्या होगा। जब अल्लाह अगर बरकत से इमदाद बंद हो जाती है तो फौज भी नहीं लड़ पाते। बड़े से बड़े मुल्क की फौज हो अगर उसकी पीछे से सप्लाई लाइन बंद हो जाए फौज लड़ेगी क्या, खाली आदमी हाथ लड़ेगा। तो उन लोग उनके भी समझ में कि जब तक मोमिन के दिल में अल्लाह से रुजू, अल्लाह से रास्ता, अल्लाह से ताल्लुक मौजूद है तो मोमिन मोमिन है। उस वक्त तक मुसलमानों को शिकस्त दी जा सकती है, शिकस्त देनी है इनको अल्लाह ताला से दूर कर। आज इसीलिए गुनाह इतने आम और अफसोस क्या मुसलमान नेक काम करना मुश्किल, गुनाह को आसान कर दिया। लेकिन दीन आसान है, अगर फलाह और कामयाबी और मसाइल से नजात चाहिए तो अल्लाह ताला की तरफ रुजू करें, अल्लाह ताला से मांगे। कोई भी मुश्किल आ जाए सलातुल हाजत مشکان شریف کے اندر ہے. نبی علیہ الصلوۃ والسلام نے فرمایا جو شخص وہ رکعت پڑھ کر یہ دعا پڑھ کر اللہ سے جو مانگے گا اللہ تعالیٰ عطا کرے گا. وہ دعا کیا ہے؟ لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب العرش العظیم نسألك موجبات رحمتك وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل اسم. یہ دعا ہے قرآن حدیث کے انمول خزانے میں دادا کا کتابچہ اس کے اندر موجود ہے. دادا نے پڑھنا یہ دعا پڑھ لو, دو رکعت پڑھنی, دو رکعت کے بعد یہ دعا پڑھ لی. یہ دعا پڑھنے کے بعد کیا کہے؟ یا اللہ میں نے ظاہر ادا کر لیا, اصل مجھ سے ادا نہیں ہو سکتی, جس طریقے سے قباحت کو نماز پڑھنی چاہیے تھی ویسی نہیں پڑھ سکا. یا اللہ میں نے تو ظاہری طور پر دعا بھی پڑھ لی, نماز بھی پڑھ لی, عطا کردہ تیرا کام ہے, تو میری دعا کو اس مشکل کو آسان کر دے. اللہ تعالیٰ اس مشکل کو آسان کر دے. راستے ہیں سب کچھ ہے دوستو, لیکن ہم عمل کریں. گناہ ہے, گناہوں پر احسان سے نظامت نہیں ہے. گناہ کرنے کے بعد جلی ہو جاتے ہیں, ہاں ہماری تو ایسی عادت ہے, ہم تو ایسے ہی ہیں. جلی مت ہو, جس دن ہمارا عذاب آ گیا اس وقت کوئی نہیں رہا. جب عذاب آتا ہے وعدہ لگا تو پھر اللہ تعالیٰ اس عذاب کی پکڑ سے اللہ تعالیٰ نے قوم عاد اور قوم ثمود ان کے قصے, قوم صالح, اللہ تعالیٰ علیہ السلام ان قوموں کے تذکرے جھوٹ سے قرآن کریم کے اندر, اسی لیے کہ ان سے سبق حاصل کرو. وہ تم سے زیادہ طاقتور تھے, تم سے زیادہ قوی تھے, تم سے زیادہ ان کو اللہ نے ذہن عطا کیا تھا, لیکن انہوں نے اللہ کی نافرمانی کی اور اللہ تعالیٰ کو چیلنج کرتے رہے. وہ یقول متا ہذا الوعد, انبیاء سے کیا کہتے تھے کہ آپ عذاب کو وعدہ کر رہے ہیں, وہ عذاب کہاں ہے؟ ان کو تم عارفین اگر آپ سچے تو وہ عذاب ہمیں نکل آئیے. پھر کیا ہوتا تھا؟ اللہ کا عذاب آتا تھا, اور کیا قوم کی قوم, بستی کی بستیاں ختم ہو جاتی. لہذا گناہ پر اتنا جلدی گناہ ہو جائے, یہ نہیں کہتا گناہ نہیں ہوگا, گناہ ہوگا, لیکن گناہ کے بعد فوراً توبہ کرنے سے کم سے کم دل میں ندامت آ جائے. ایت سب علیہ, توفیق میں توبہ کی پہلی علامت کیا ہے؟ ایت سب علیہ کہ دل میں ندامت پیدا ہو جائے, اللہ مجھ سے غلطی ہو گئی. اتنے بڑے عظیم مالک کو ناراض کرنا کیا کہتے ہیں اس وقت؟ ارے بڑے ممالک سے دشمنی مول لینا خطرے سے خالی نہیں ہے. بڑے ممالک سے دشمنی مول لینا خطرے سے خالی نہیں ہے. اللہ تعالیٰ سے بڑھ کر کون ہے؟ بولو بھائی, احکام الحاکمین سے بڑھ کر کون ہے جس کی ساری بادشاہت ہے؟ یہ دنیا کے بادشاہ جتنے ہیں, چاہے اللہ نے ان کو ایسا رتبہ دیا اور وہ جو معاملہ کرے اپنے یار کے ساتھ, لیکن اگر اللہ تعالیٰ کی پکڑ آ جائے پھر کیا ہوگا؟ پھر نہ بادشاہ بچتا ہے, نہ وزیر بچتا ہے, نہ کون بچتی ہے. کم سے کم اپنے گناہ کے اوپر جری نہ ہو, گناہ کے اوپر ندامت رکھے. اللہ میری مجھ سے خطا ہو کے اس کو معاف کرنا دے. ایک لاکھ دفعہ گناہ کرے لیکن توبہ تو نہ کرتا ہے, توبہ تو نہ چھوڑے. میں آج کا بیان یہی اللہ تعالیٰ ہم سب کو تمام گناہ چھوڑنے کی توفیق عطا فرمائے, اور اس ماہ رمضان المبارک کے اندر خاص طور پر جو یہ رحمتوں کا مغفرت کا عشرہ شروع ہوا ہے, اللہ تعالیٰ ہم سب کی مغفرت فرمائے اور ہر گناہ سے بچنے کی توفیق عطا فرمائے. ہمیں یہ ایک اطلاع دی جا رہی ہے کہ جامعہ شیخ المدارس جو مدرسہ ہے ہمارا, اس کے اندر تعمیری کام جاری ہے. جو صاحب چاہیں زکات و خاص ہے دینی کام کے اندر حصہ لے سکتے ہیں. یہ اطلاع ہے, کوئی سوال نامہ نہیں ہے. جو دین اللہ کا ہے چلانا اللہ تعالیٰ نے بندے کے ہاتھ میں نہیں ہے چلانا, لہٰذا اطلاع جس کو غرض ہوگی آخرت کے اندر لینے کی وہ اس کے اندر حصہ لے سکتا. اس صاحب نے لکھا میری بیوی کی صحت کے لیے دعا کر دیجیے اور میرے بھتیجے کی کرتے کے لیے دعا کر دیجیے, اللہ شفا عطا فرمائے. ایک صاحب نے لکھا حضرت والا کو اللہ تعالیٰ سے کامل عاجلہ مسلمہ عطا فرمائے. امین. اللہ تعالیٰ مجھے اور میرے اہل خانہ کو متقی بنا دے اور جملہ مشکلات کو دور فرما دے. ایک صاحب نے لکھا ہے کہ میری بیوی اسپتال میں داخل ہے, اللہ تعالیٰ ان کی بیوی کو خیر عطا فرمائے. ایک صاحب نے لکھا ہے کہ ان کی بیٹی بیمار ہے, اللہ تعالیٰ ان کو شفا عطا فرمائے. الحمد للہ رب العالمین والآخرۃ للمتقین والصلاۃ والسلام علی سید المرسلین نبينا محمد وعلى آله وصحبه أجمعين. اللهم ارحم من حق حقا وارزقنا اتباعه وارنا الصراط المستقيم وارزقنا اجتنابه. يا الله اجعل ما هذا الرمضان المبارك, يا الله اجعل مغفرة عشائر, يا الله اجعل فضل الأمس أن تمام المسلمين في مغفرة مرضاتك, يا الله هم سب کے تمام گناہوں کو معاف فرما دیجیے, يا الله هم تمام مسلمانوں کے گناہوں کو معاف فرما دیجیے, يا الله سارے عالم اسلام کے مسلمانوں کے گناہوں کو معاف فرما, يا الله رحم و کرم عافیت و عنایت کا معاملہ فرما. يا الله رمضان مبارک کا مہینہ ہے, اس مہینے کے قدر کرنے کی توفیق عطا فرما. یا اللہ اس مہینے کے قدر کرنے کی توفیق عطا فرما. یا اللہ مسلمانوں کی مدد فرما, یا اللہ مسلمانوں کی حالتوں پر رحم فرما, یا اللہ مسلمانوں کو غالب فرما. یا اللہ صلی اللہ علیہ وسلم کے اس پاکستان کی حفاظت فرما, یا اللہ اس ملک پاکستان کی حفاظت فرما, یا اللہ اس ملک پاکستان کی حفاظت فرما, یہاں امن و امان عطا فرما. یا اللہ رحم کا معاملہ فرما, شرم کا معاملہ فرما. یا اللہ جہاں جہاں دنیا کے اندر مسلمان مظلوم ہے, اے اللہ تو مسلمانوں کی مدد فرما. یا اللہ فرشتوں کے ذریعے ان کی مدد فرما. اللہم یہ الاسلام و المسلمین, اللہم حفظ الاسلام و المسلمین. یا اللہ کی امت نبی علیہ السلام کی امت ہے, یا اللہ جو نبی تھے سب سے پیارا نبی تھا, یا اللہ جو اس کی امت ہے, یا اللہ تو رحم فرما. ہمارے گناہ بہت ہو گئے کہ اللہ ہماری سے زمین بھر گئی, یا اللہ تو اپنے کرم سے ہمارے تمام گناہوں کو معاف کروا دے اور ہماری حالتوں پر رحم فرما. یا رب کریم ہماری حالتوں پر رحم فرما, ہمیں دین پر استقامت نصیب فرما. یا اللہ دین پر استقامت نصیب فرما. اللهم انا نسألك من خير ما سألك منه نبيك وعبدك محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذ منه نبيك وعبدك محمد صلى الله عليه وسلم, وانت المستعان وعليك البلاء, ولا حول ولا قوة الا بالله. يا الله جو تیرے دین کی مدد کرے, یا اللہ تو اس کی مدد فرما. یا اللہ جو تیرے دین کے راستے میں رکاوٹ بنے, یا اللہ تو اس کو دلیل و نصرہ فرما. اور ہمیں اپنے دین کی مدد کرنے والوں میں سے بنا, ہم تیرے دین کی نصرت کرنے والوں میں سے بنا. یا اللہ اپنے طرف سے ہم سب کو دین کی خدمت کے لیے قبول فرما دیجیے. یا اللہ ہم سب کو اپنے دین کی خدمت کے لیے قبول فرما دیجیے. جملہ بیماروں کو شفا عطا فرما, اور جن لوگوں کے لیے جو بھی پریشانی ہے, یا اللہ آپ سب کے دلوں کے حالوں کو جاننے والے ہیں, ہم سب کی جملہ جائز حاجتوں کو پورا فرما دیجیے. مبتلا اپنے دادا کو یا اللہ صحت کاملہ حاجیہ مسلمہ عطا فرمائیے, اور جملہ بیماروں کو شفا عطا فرما. مبتلا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين. وحسن الله.